परमेश्वर बाटोको स्वीकार खोज्ने त्यहाँ दुई तरिकाहरू छन्। पहिलो कामको तरिका, द वे अफ द वर्क, अनि दोस्रो विश्वासको तरिका, द वे अफ द फेथ। पहिलो कामको तरिका, यो व्यक्तिगत योग्यताको आधारमा परमेश्वरको स्वीकार कमाउन खोज्ने एक प्रयास हो। यो तरिकामा तपाईँ आफ्नो व्यक्तिगत योग्यता र धार्मिकतामा भरोसा राख्नुहुन्छ। संसारका सबै धर्महरू यस समूहमा पर्दछन्। संसारका सबै धर्मले यही सिकाउँदछ कि यदि तपाईँ मुक्ति पाउन चाहनुहुन्छ भने तपाईँ असल व्यक्ति बन्नुपर्छ र तपाईँले असल कामहरू गर्नुपर्छ। तपाईँले गरिबहरूलाई मद्दत गर्नुपर्छ, तपाईँले दान दिनुपर्छ, दक्षिणा दिनुपर्छ, तपाईँले केही विशेष ठाउँहरूमा, धार्मिक स्थलहरूमा भ्रमण गर्नुपर्छ, दर्शन गर्नुपर्छ, वा तपाईँसँग एक सकारात्मक सोच हुन आवश्यक छ। तपाईँले ठिक सोच्नुपर्छ, ठिक विचार तपाईँले धारण गर्नुपर्छ। तपाईँले झुट बोल्नु हुँदैन, तपाईँले चोर्नु हुँदैन, तपाईँले अरूहरूलाई धोका दिनुहुन्न, अरूहरूको कुपलो चिताउनुहुन्न। बस तपाईँले यति कुराहरू ध्यान दिनुभयो भने तपाईँ परमेश्वरबाट स्वीकार योग्य हुनुहुनेछ। र यससम्म भने संसारका सबै धर्महरूलाई हामी डिओ डु धर्म भन्न सक्छौँ, अथवा मुक्ति पाउन निम्ति तपाईँले केही गर्नुपर्छ भने सिकाउने धर्म। परमेश्वरबाटको स्वीकार खोज्ने त्यहाँ अर्को तरिका पनि छ, र त्यो हो विश्वासको तरिका। यस तरिकामा हामी अर्कैको गुण र धार्मिकतामा भर पर्दछौँ, अर्थात् हामी यीशु ख्रीष्टको गुण र धार्मिकतामा भर पर्दछौँ। हामी यसलाई डिओएनई डन धर्म भन्दछौँ, अथवा हाम्रो उद्धार मुक्ति निम्ति हामीले केही गर्नु पर्दैन, तर कसैले हाम्रो साथमा गरिदिइसक्नु भएको छ। यो क्रिस्चियन मत अथवा क्रिस्चियन विश्वास हो। हामी हाम्रो भरोसा हामी आफैमा राख्दैनौँ, हाम्रो धन सिप योग्यता सद्गुणमा राख्दैनौँ, तर केवल क्रुसको सिद्धिएको कार्यमा राख्दछौँ। र यही कुराले क्रिस्चियन मतलाई, क्रिस्चियन विश्वासलाई अन्य सबै धर्महरूबाट अलग, भिन्न, पृथक बनाउँदछ। प्रिय, क्रिस्चियन मत एक नैतिक रूपमा सिद्ध मानिसहरूको समुदाय होइन, जो प्रत्येक हप्ता यस हलमा एकअर्कालाई बधाई दिनलाई भेला हुँदछन्। ल है, तपाईँले एकदमै राम्रो गराउनु भएको छ, तपाईँलाई बधाई छ है, राम्रो गर्दै जानुहोस् है भन्नलाई क्रिस्चियनहरू हरेक हप्ता यहाँ भेला हुँदैनन्। यो क्रिस्चियनहरूको नारा होइन। होइन, क्रिस्चियनहरू ती हुन् जसले आफूलाई राम्रो देख्दैनन्, आफूलाई स्वर्गको लागि योग्य देख्दैनन्, बरु आफ्नो पाप र आफैलाई बचाउन नसक्ने वास्तविकतालाई हरेक दिन स्वीकार गर्दछन् र केवल येशूमा भरोसा गर्दछन्, जो मात्र एक सिद्ध ईश्वर मानव हुनुहुन्छ, जो तिनीहरूको पापको लागि मर्नुभयो र तिनीहरूलाई धर्मी ठहराउनलाई पुनर्जीवित भई उठ्नुभयो। सो मित्र, तपाईँको तरिका कुन हो? कामको तरिका या विश्वासको तरिका? तपाईँ परमेश्वरको सामु कसरी स्वीकार योग्य हुने कोसिस गरिराख्नु भएको छ? यदि तपाईँ आफ्नै धार्मिकतामा भरोसा गर्दै हुनुहुन्छ भने तपाईँ सधैँको निम्ति नाश हुनुहुनेछ। परमेश्वरले पापीहरूलाई उनीहरूको काम र योग्यताको आधारमा नभई केवल येशू ख्रीष्टमाथिको विश्वासद्वारा मात्र धर्मी ठहराउनुहुन्छ। धर्मीकरण केवल येशू ख्रीष्टमा, केवल विश्वासद्वारा मात्र सम्भव छ। जस्टिफिकेसन इज पोसिबल बाई फेथ एलोन, इन क्राइस्ट अलोन। आउनुहोस् हामी यही सत्यतालाई आजको वचन खण्डहरूबाट हामी हेर्नेछौँ। हामी बाइबलको पहिलो पुस्तक उत्पत्तिमा फेरि हामी फर्किनेछौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा उत्पत्तिको पुस्तकलाई पल्टाउनुहोस्। उत्पत्तिको पुस्तकबाट हामीले परमेश्वरको वचनलाई धारावाहिक तरिकाले अथवा श्रृङ्खलाबद्ध तरिकाले हेरिरहेका छौँ। हामीले एक अध्यायबाट सुरु गरेको थियौँ लास्ट इयर 2020 अनि 2021 बिचतिर आएर हामीले फेरि अरू खण्डहरूबाट परमेश्वरको वचन हेऱ्यौँ र फेरि अहिले हामी उत्पत्ति पुस्तकमा फर्केका छौँ। लास्ट विकबाट गएको हप्तादेखि हामीले गएको हप्ता 12:9 हेऱ्यौँ। आज हामी 12:10-15 हामी 21 हेर्नेछौँ। तर अहिलेलाई भने म केवल 15 मात्र पढ्नेछु। पहिले 15 पढ्नेछु, त्यसपछि फेरि 12 हामी हेर्दै जानेछौँ। त्यसपछि दर्शनमा अब्राम कहाँ परमेश्वरको यो वचन आयो, अब्राम त नडरा, तेरो ढाल म नै हुँ र तेरो इनाम अत्यन्त ठूलो हुनेछ। तर अब्राहमले भने हे परमप्रभु परमेश्वर तपाईँले मलाई के दिनुहुन्छ र किनभने म सन्तानविहीन नै छु मेरो घरको उत्तराधिकारी दमस्कसको एलिएजर हुनेछ फेरि अब्राहमले भने हेर्नुहोस् तपाईँले मलाई सन्तान दिनुभएन र मेरो घरमा जन्मेको दास नै मेरो उत्तराधिकारी हुनेछ तब परमप्रभुको यो वचन फेरि तिनी कहाँ आयो यो मानिसलाई तेरो उत्तराधिकारी हुने छैन तर जो तेरो आफ्नै छोरा हुन्छ त्यही नै तेरो उत्तराधिकारी हुनेछ अनि उहाँले तिनलाई बाहिर लगेर भन्नुभयो आकाशतिर हेरेर तारा गर्न सक्छस् कि सक्दैनस् गनेर उहाँले तिनलाई भन्नुभयो तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन् अनि तिनले परमप्रभुमाथि विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो फेरि उहाँले तिनलाई भन्नुभयो यो देश तेरो अधिकारमा दिनलाई कल्दीहरूको उरबाट तलाई ल्याउने परमप्रभु म नै हो तर अब्राहमले भने हे परमप्रभु परमेश्वर मैले यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाहा पाऊ उहाँले तिनलाई भन्नुभयो मेरो निम्ति 3 वर्षको एउटा कोरली 3 वर्षको एउटा बाख्रा 3 वर्षको एउटा भेडा एउटा ढुकुर र एउटा परिवारको बच्चेहरूले तिनले ती सबै उहाँ कहाँ ल्याए र माझमा 2-2 फ्याक फारेर हरेक फ्याक आम्ने सामने राखिदिए तर पन्छीहरू चाहिँ तिनले 2-2 फ्याक पारेनन् अनि चिल र गिद्धहरू ती मरेका पशु पन्छीहरू माथि झम्टाउँदा अब्राहमले तिनीहरूलाई धपाए सूर्य अस्ताउँदा अब्राहम मस्त निन्द्रामा परे अनि डरलाग्दो र घोर अन्धकारले तिनलाई छोपियो तब परमप्रभुले अब्राहमलाई भन्नुभयो यो निश्चय जानिराख कि तेरा सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन् जुन देश तिनीहरूको होइन र त्यस देशका मानिसहरूको कमारा कमारी हुनेछन् र 400 वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन् तर तिनीहरू जुन जातिका दास बन्नेछन् उनीहरूको पनि म इन्साफ गर्नेछु र पछिबाट तिनीहरू धेरै धन सम्पत्ति लिएर निस्के आउनेछन् त चाहिँ आफ्ना पितृहरू कहाँ शान्तिसित जानेछस् तेरो पुरो बुढेसकालमा त गाडिनेछस् 4 पुस्तामा तेरो सन्तानहरू फेरि यहाँ आउनेछन् किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भएको छैन सूर्य अस्ताएपछि जब अँध्यारो भयो तब मासुका टुक्राहरूका बीचबाट धुवा आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राको छिरी गयो त्यसै दिन परमप्रभुले अब्राहमसित यसो भनेर करार बाँध्नुभयो तेरा सन्तानहरूलाई मिश्र देशको नदीदेखि महानदी युफ्रेटिससम्मको यो देश मैले दिएको छु केनी खनजी खदमोनी हित्ती परिजी रपाई एमोरी खनानी गिर्गासी र याबुसियरका देशहरू दिएको छु 15 अध्यायको विषयको 6 पदलाई हेर्नुहोस् न 15 अध्यायको 6 पद विषयको आजको वचन खण्डको चाबी पद हो यसले भन्दछ कि अनि तिनले परमप्रभुमाथि विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो परमेश्वरले अब्राहमलाई अब्राहमको कामको आधारमा धर्मी ठहराउनु भएन तर केवल विश्वासको आधारमा अब्राहमले परमप्रभुको प्रतिज्ञामाथि विश्वास गरे अनि अब्राहम धर्मी ठहरिए वर्षौँपछि प्रेरित पावलले यही पदलाई लिन्छन् र भन्छन् कि धर्मीकरण केवल विश्वासद्वारा मात्र सम्भव छ अघि भर्खरै हामीले रोमी 4 अध्यायबाट पढ्दै थियौँ अब्राहमले आफ्नो धार्मिकताको कामद्वारा परमेश्वरको अनुग्रह कमाएनन् बरु धार्मिकता विश्वासद्वारा उनको लागि गनियो अथवा धार्मिकता उनलाई दिइयो परमेश्वरले केवल विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ तर यो कस्तो किसिमको विश्वास हो यो विश्वास पक्कै पनि सिद्ध विश्वास होइन तर साँचो विश्वास हो र साँचो परमेश्वरमाथिको विश्वास हो आजको वचनको बुदाहरू यी तिनै कुरा हुनेछन् यो सिद्ध विश्वास होइन तर साँचो विश्वास साँचो परमेश्वरमाथिको विश्वास पहिलो यो सिद्ध विश्वास होइन र दोस्रो तर साँचो विश्वास र तेस्रो साँचो परमेश्वरमाथिको विश्वास जसले साँचो प्रतिज्ञाहरू गर्नुहुन्छ आजको वचनको बुदाहरू फरक छ मैले एउटा वाक्यांशलाई मैले टुक्राएको छु र तपाईँले यसलाई मिलाएर लेख्न सक्नुहुन्छ पहिलो यो सिद्ध विश्वास होइन इट्स नट अबाउट परफेक्ट फेथ सिद्ध विश्वास होइन पहिलो अब्राहमको विश्वास सिद्ध थिएन पक्कै पनि न त हाम्रो विश्वास सिद्ध छ त्यहाँ सिद्ध विश्वासी कोही पनि छैन किन हाम्रो विश्वास किन सिद्ध छैन किनकि हामी कोही पनि सिद्ध छैनौँ धर्मी कोही छैन एकजना पनि छैन सिद्ध रूपमा विश्वास गर्नको लागि तपाईँ र म सिद्ध मानिस हुन आवश्यक छ तर संसारमा सिद्धता सम्भव छैन जब हामी परमेश्वरलाई आम्ने सामने देख्छौँ तब मात्र हामी सिद्ध हुनेछौँ उहाँ जस्तो हुनुहुन्छ हामी त्यस्तै हुनेछौँ मेरो एकजना साथीले मित्रले मलाई एकपल्ट त्यो रायोको दानाको जस्तो विश्वासको बारेमा मलाई उहाँले बताउने व्याख्या गर्ने कोसिस गर्नुभयो र उहाँले भन्नुभयो रायोको दाना एकदमै सानो हुन्छ, धेरै सानो हुन्छ, तर पनि यो एकदमै पर्फेक्ट हुन्छ, सिद्ध हुन्छ। यसलाई नजिकबाट हेर्नुहोस् न, त्यहाँ खोट्लाउने कुनै पनि ठाउँ हुँदैन, यो पुरै गोलाकार हुन्छ, एकदमै सिद्ध हुन्छ। विश्वास पनि ठ्याक्कै त्यस्तै हुनुपर्छ, हाम्रो विश्वास पनि रायोको दाना जस्तै सिद्ध हुनुपर्छ भनेर उहाँले मलाई भनिरहनु भएको थियो। उहाँलाई मैले त्यतिखेर ठ्याक्कै कसरी उत्तर दिने मलाई थाहा भएन, किनकि यो लगभग 10 वर्ष अगाडिको कुरो थियो, तर अहिले हो भने म उहाँलाई यसरी जवाब दिने थिएँ, होइन मित्र, रायोको दानाको दृष्टान्त हाम्रो विश्वासको पूर्णताको बारेमा होइन, तर हामीमा केवल विश्वास हुनुपर्छ भन्ने बारेमा हो, एटलिस्ट विश्वास हुनुपर्छ भन्ने बारेमा हो, रायोको दाना जति भए पनि विश्वास हुनुपर्छ भन्ने बारेमा, यो सिद्धताको बारेमा होइन। चाहे त्यो रानाको दाना जस्तो सानो विश्वास किन नहोस्, हामीमा विश्वास हुन जरुरी छ। यो परिणामको बारेमा, सरी, यो परिमाणको बारेमा होइन, यो मात्राको बारेमा होइन, तर विश्वासको दिशाको बारेमा हो। सो इट्स नट एबाउट द डिग्री अफ आवर डिग्री अफ आवर फेथ, बट इट्स एबाउट द डाइरेक्सन अफ आवर फेथ। हाम्रो विश्वास कति ठुलो सानो, कति मात्राको छ, कति परिमाणको छ भन्ने कुरा बारेमा रायोको दानाले हामीलाई सिकाइरहेको छ, होइन। त्यो दृष्टान्त उद्देश्य त्यो होइन, तर हाम्रो विश्वास छ कि छैन भन्ने विषय मात्र हो। सो यो तपाईँ कति विश्वास गर्नुहुन्छ भन्ने बारेमा होइन, तर तपाईँ कसमाथि विश्वास गर्नुहुन्छ, कसमाथि विश्वास गर्नुहुन्छ त्यसले सरकार राख्दछ। तपाईँले कति धेरै विश्वास गर्नुहुन्छ भन्ने कुराले भन्दा तपाईँ कसमाथि विश्वास गर्नुहुन्छ त्यसले सरकार राख्दछ। आफ्नो असल काममाथि तपाईँले सिद्ध रूपमा विश्वास गर्न सक्नुहुन्छ, एकदमै कन्फिडेन्ट हुन सक्नुहुन्छ, तर यसले तपाईँलाई बचाउन सक्दैन। तर यदि तपाईँ यसमा केवल विश्वास मात्र राख्नुहुन्छ भने, जुन विश्वास रायोको दाना जतिको सानो हुनसक्छ तर यो तपाईँलाई बचाउन पर्याप्त छ। केवल रायोको दाना जत्रो विश्वास पहाडलाई हल्लाउन पर्याप्त छ। मित्र, जबसम्म हामी संसारमा रहन्छौँ तबसम्म हामी विश्वासलाई लिएर सङ्घर्ष गर्नेछौँ, हामी विश्वासमा सङ्घर्ष गर्नेछौँ। ढाडस गर्नुहोस्, अब्राहमलाई हेर्नुहोस्, एक महान विश्वासी तैपनि उनले विश्वासमा सङ्घर्ष गरे, र उसको विश्वास सङ्घर्षको बारेमा हामी 12 अध्यायको 10 हामी यता बाँकी पदहरूमा हामी हेर्न पाउँदछौँ, 10 विशेष गरी 20 पदसम्म। अब्राहमको विश्वासको सङ्घर्षको बारेमा उत्पत्ति 12 अध्यायको 10 अनि त्यस देशमा अनिकाल पर्यो, अनिकाल तीव्र भएको हुनाले अब्राहम मिस्र देशमा प्रवास गर्न लगे। तिनी मिस्रमा पस्नै लाग्दा तिनले आफ्नी पत्नी साराईलाई भने, हेर, तिमी हेर्नमा सुन्दरी छौ भन्ने मलाई थाहा छ, जब मिस्रीले तिमीलाई देख्छन् यो त त्यसकी पत्नी रहेछन् भन्नेछन् र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्नेछन्। म तिमकी बहिनी हुँ भने तिमीले भनिदेऊ र तिम्रो कारण मलाई भलो हुनेछ र तिम्रै कारण मेरो ज्यान जोगिनेछ। जब अब्राहम मिस्रमा पसे तब मिस्रीहरूले त्यस स्त्रीलाई अत्यन्त सुन्दरी रहेछन् भने देखे, अनि फारोको अधिकारीहरूले तिनलाई देखेर फारो कहाँ तिनको तारिफ गरे र तिनलाई फारोको महलमा लगे। तिनको खातिर फारोले अब्राहमसँग राम्रो व्यवहार गरे र अब्राहमलाई भेडा, गाईबस्तु, कमरा कमरी, गधा र उठहरू दिए। तर परमप्रभुले अब्राहमकी पत्नी साराईको कारणले फारो र उनको परिवारमाथि भयानक विपत्तिहरू पठाउनु भयो। यसकारण फारोले अब्राहमलाई बोलाएर भने, यो तिमीले मलाई के गर्यो, तिनी तिम्री पत्नी हुन् भनेर तिमीले मलाई किन भनेनौ, तिनी मेरी बहिनी हुन् भनेर तिमीले किन भन्यो, यसैले मैले तिनलाई मेरी पत्नी तुल्याउन लगेकी हुँ, अब हेर तिम्री पत्नी यहीँ छिन्, तिनलाई लिएर जाऊ। अनि फारोले आफ्ना मानिसहरूलाई तिनको विषयमा हुकुम गरे र तिनीहरूले अब्राहमलाई तिनकी पत्नी र तिनीसँग भएका सबै थोकहरू समेत पठाइदिए। महान विश्वासी अब्राहमले यहाँनिर झुट बोलेका हामी देख्दछौँ। साराई उनकी बहिनी थिइन् भने उनले फारोसँग ढाँटेको हामी पाउँदछौँ। वास्तवमा साराई अब्राहमकी बहिनी पनि थिइन्। उत्पत्ति 20 अध्यायको 12 अनुसार सारा एउटै बुबाबाटको अब्राहमकी बहिनी थिइनन्, तर उनी एउटा फरक आमाबाटकी थिइन्, फरक आमाबाटको। सो अब्राहम र साराईको बाबा एउटै थियो तर आमा फरक थियो। तर अहिले बहिनी भन्दा बढी सारा अब अब्राहमको पत्नी थिइन्, बहिनी भन्दा बढी। उनले झुट बोल्नु हुँदैन थियो तर पनि उनले यहाँनिर झुट बोलेको हामी पाउँदछौँ। उनले फेरि 20 अध्यायमा फेरि यो झुट दोहोऱ्याएको छ। उनले यो झुट एकपल्ट बोलेको छैन, बारम्बार उसले झुट बोलेको छ। उनले गरारका राजा अबिमेलेकसँग झुट बोले, उही झुट, सारै मेरी बहिनी हुन्। अब्राहमले किन झुट बोले? अब्राहमले किन झुट बोले? उनले झुट बोल्नुको पछाडिको कारण के थियो? हरेक झुटको पछाडि एउटा सिद्धान्तले काम गरिरहेको छ। अब्राहमको सन्दर्भमा त्यहाँ डरको सिद्धान्तले काम गरिरहेको थियो। अब्राहमले डरको कारणले गर्दाखेरि झुट बोले। तर के को डर? असुरक्षाको डर, असुरक्षाको डर। झुट बोलेनन् भने अब्राहमको हत्या हुन सक्छ भने उनी डराए। त्यसैले उनले आफैलाई बचाउन झुट बोले। उनले त्यो परिस्थितिको नियन्त्रक आफू छु भने ठाने र एउटा झुट बोलेकै भरमा आफ्नो सुरक्षा गर्न सकिन्छ भने अब्राहमले ठाने। र यद्यपि अब्राहमको झुटले उसलाई केही समयको निम्ति फाइदा दियो, तर अन्तत अब्राहमले आफ्नो झुटलाई लिएर पछुतो गर्नु परेको छ। के हाम्रो हामी अब्राहमभन्दा फरक छौँ? बरु के हामी बढी मात्रामा अब्राहम जस्तो छैनौँ? के हामी झुटले बाचा गरेको कुराहरू सजिलै विश्वास गर्दैनौँ र? यदि मैले सानो झुट मात्र बोले भने म त्यो समस्याबाट उम्कन सक्छु। यदि मैले मेरो सिभीमा, मेरो बायोडाटामा थोरै मात्र झुट थपेँ भने म त्यो काम पाउनेछु, मैले जागिर पाउनेछु। यदि मैले मेरो पति अथवा पत्नीसँग थोरै मात्र झुट बोले भने म समस्यामा पर्ने छैन। प्रिय, हामी झुटमा आफ्नो सुरक्षा हरेक समय देखिरहेको हुन्छौँ, तर त्यहाँ कुनै सुरक्षा छैन। झुटले जे दिने बाचा गर्दछ त्यसले त्यो दिन सक्दैन। मित्र, झुट सानो किन नहोस्, यसले तपाईँको जीवन र विवाहलाई, यदि तपाईँ विवाहित हुनुहुन्छ भने, नष्ट गरिदिन्छ। अझ महत्त्वपूर्ण कुरा, यसले परमेश्वरलाई अप्रसन्न तुल्याउनेछ। जब तपाईँ झुट बोल्नुहुन्छ तपाईँ परमेश्वरको गलत प्रतिनिधित्व गर्नुहुन्छ, जो कहिले झुट बोल्नुहुन्न, र तपाईँ शैतानको सही प्रतिनिधित्व गर्नुहुन्छ जो झुटका पिता हुन्। झुट बोल्नु शैतानको व्यवसाय हो। शैतानले आदम र हब्बासँग झुट बोले र ऊ हर समय उसको झुटमा फसाउने मौका खोजिरहेको हुन्छ। अब्राहम विश्वासी थिए, तर अब्राहमको विश्वास सिद्ध थिएन। अब्राहमले यहाँ झुट बोले, अब्राहमले परमेश्वरमाथि भरोसा गर्न सकेनन्, भरोसा गर्नबाट चुके। अब्राहम परमेश्वरमाथि भरोसा गर्न असफल भए। तर पनि यो अब्राहम कसरी परमेश्वरमाथि भरोसा गर्न चुके र झुट बोले भन्ने बारेमा नभई, यद्यपि हामी अब्राहमको बारेमा त्यो पाउँछौँ यहाँनिर, तर यो मुख्य रूपमा परमेश्वरले कसरी अब्राहमको अविश्वासको बावजुद पनि अब्राहमलाई रक्षा गर्नुभयो भन्ने विषयमा हो। परमेश्वरले कसरी हस्तक्षेप गर्नुभयो र अविश्वासको बावजुद पनि अब्राहमको रक्षा गर्नुभयो। परमेश्वरले अब्राहमलाई बोलाउनुभयो र परमेश्वर अब्राहम आफ्नो विश्वासमा चुकेका छन्, तर पनि परमेश्वरले आफ्नो प्रतिज्ञालाई अगाडि अविश्वासको बावजुद पनि बढाइराख्नु भएको हामी देख्दछौँ। सो थोरै अब्राहमको बारेमा छ यहाँ, तर धेरै परमेश्वरको बारेमा छ। परमेश्वरले अब्राहमलाई मिश्रबाट यहाँनिर छुटकारा दिनुभयो र अब परमेश्वरले अब्राहमलाई बेथलमा ल्याउनुहुन्छ। एक असिद्ध विश्वासको बावजुद पनि परमेश्वरको प्रतिज्ञा अगाडि बढिरहन्छ। सो अब्राहमको विश्वास एक सिद्ध विश्वास थिएन, तर अब्राहमले जसमाथि विश्वास राखेका थिए उहाँ भने सिद्ध हुनुहुन्थ्यो। अब्राहमसँग सिद्ध विश्वास नभए तापनि अब्राहमसँग साँचो विश्वास थियो। वचनको दोस्रो बुदा, तर एक साँचो विश्वास हामीलाई कसरी थाहा भयो? अब्राहमको विश्वास सिद्ध थिएन भन्ने कुरा त हामी देखिसक्यौँ, तर अब्राहमको विश्वास साँचो थियो भने हामी कसरी जान्दछौँ? किनभने अब्राहम विश्वासद्वारा हिँडे, देखिने कुराको आधारमा उनी हिँडेनन्। अध्याय 13 हामीलाई यसको उत्तर दिँदछ। अध्याय 13, अब्राहम तिनकी पत्नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्लेर नेगेबमा गए। पालिने पशु र सुन र चाँदी भएकाले अब्राहम अति धनाढ्य थिए। तिनी नेगेबबाट यात्रा गरेर बेथेलको त्यस ठाउँमा आइपुग्यो जहाँ अघि सुरुमा बेथेल र एकको बीचमा तिनको पाल टाँगिएको थियो र जहाँ तिनले पहिलो वेदी बनाएका थिए, त्यहाँ अब्राहमले परमप्रभुको नाउँको पुकारा गरे। 13:5 अब्राहमको साथमा लागेका लोतका पनि भेडा बाख्रा र गाई बस्तुका बथान र पालहरू थिए। त्यस जमिनले तिनीहरू दुवैलाई सँगै रहेको अवस्थामा धान्न सकेन, किनकि तिनीहरूका भेडा बाख्रा र गाईबस्तुहरूको सम्पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्ने भयो। अब्राहम र लोतका गाईबस्तुका गोठालाहरूका बीचमा झगडा पनि भयो। त्यस बेला त्यस देशमा कनानी र परिजीहरू पनि बस्थे। यसैकारण अब्राहमले लोतलाई भने, तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूको बीचमा झगडा नहोस्, किनकि हामी त नातेदार हौ, सारा देश नै तिम्रो अघि छ, तिमी मबाट अलग हौ, तिमी देब्रेतिर गयो भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयो भने म देब्रेतिर जानेछु। लोतले आफ्नो आँखा उठाएर हेरे र यर्दनको बेसी चाहिँ परमप्रभुको बगैँचा जस्तै अथवा सोअरतिरको मिश्र देश जस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो। परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरा यो हो। यसैकारण लोतले यर्दनको जम्मै बेसी रोजेर पूर्वतिर लागे, यसरी तिनीहरू छुट्टिए। अब्राम चाहिँ कनान देशमा नै बस्न लागे, लोत चाहिँ बेसीका सहरहरूमा बास गरे। तिनले आफ्नो पाल सदोमसम्म सारे। सदोमका मानिसहरू दुष्ट थिए र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे। सो अब्राम र लोत अहिलेसम्म सँगै सँगै थिए। लोत अब्रामका भतिजा थिए। अब्रामको पिता आफ्नो बाबाको 13 समयमै पालामै बितिसकेको थिए र भतिजालाई हेर्ने जिम्मेवारी एक प्रकारको अब्राममाथि आएको हामी देख्दछौँ। र अब्रामसँग लोत सँगैसँगै हिँडिरहेका थिए। तर उनीहरू अब यस घडिया यस समयमा आएर यस कालखण्डमा आएर उनीहरू सँगै रहन नसक्ने भए, जमिनले तिनीहरू दुवैलाई धान्न नसक्ने भए, तिनीहरू दुवैलाई एक ठाउँमा उनीहरूलाई धान्न नसक्ने भए, त्यहाँ तिनवटा कारणहरू छ किन उनीहरू एकसाथ रहन नसक्ने भए। पहिलो कारण, तिनीहरूका भेडा बाख्रा र गाईबस्तुको सम्पत्ति यति ठुलो थियो, यति धेरै थियो कि तिनीहरू एकसाथ बस्न सक्दैन थियो। दोस्रो कारण, अब्राम र लोतका गाईबस्तुका गोठालाहरूका बीचमा झगडा पनि सुरु भयो। र तेस्रो कारण, त्यस बेला त्यस देशमा कनानी र परिजीहरू पनि बस्थे, सात पद। सो उनीहरू यस्तो देशमा यस्तो जमिनमा बसिरहेको थिए जुन ठाउँमा अरू मानिसहरू पहिलेदेखि नै बसिरहेका थिए, र उनीहरूको धन सम्पत्तिको कारणले गर्दा, उनीसँग भएको जे जति कुराहरू थिए ती सबैको कारणले गर्दाखेरि उनीहरू त्यहाँ अट्न सकेनन्। अनि यो समयको बेलामा यी मानिसहरूको धन सम्पत्ति, उनीहरूसँग कति गाईवस्तु छन्, पशु प्राणीहरू छन् भन्ने कुराको आधारमा गणिने गरिन्थ्यो, हिसाब गरिन्थ्यो। अनि उनीहरूलाई खर्कको निम्ति ठाउँ चाहिन्थ्यो र उनीहरू एक ठाउँमा बस्न नसक्ने यहाँनिर भएको हामी पाउँछौँ। त्यसैले अब्रामले लोतलाई भन्छ कि हामी लडाइँ नगरौँ, तर हामी छुट्यौँ, हामी छुटौँ, एकअर्काबाट छुट अलगौँ। तब अब्रामले लोतलाई आफ्नो भाग छनौट गर्न दिए र बाइबलले भन्दछ कि लोतले आफ्नो आँखा उठाएर हेरे र आफ्नो भविष्य हुने ठाउँ लोतले छाने। लोतले ईश्वरविहीन संसार छाने। लोतले सदोम र गमोरा छनौट गरे, जसलाई परमेश्वरले चाँडै नै तिनीहरूको दुष्टताको कारण नष्ट गर्न लाग्नु भएको थियो। सो लोतले के गरे भने, लोतले देखेका कुराको आधारमा उसले आफ्नो छनौट गरे। अर्को शब्दमा भन्नुपर्दाखेरि, लोत देखिने कुराको आधारमा हिँडे। लोतले यस संसारलाई आफ्नो निवासको रूपमा उसले देखे। तर अब्राम भने एक प्रवासीको रूपमा उनी यहाँ जिएको हामी पाउँदछौँ। अब्राम विश्वाससँग हिँडेको हामी पाउँदछौँ। उनी देखेको कुराको आधारमा यहाँ हिँडेनन्। उनले परमेश्वरको प्रतिज्ञामा विश्वास गरे। सो उनले लोतले जे गरे उनले त्यही गरेनन्। अब्राहमले आफ्नो स्थान आफै रोजेनन्। अब्राहमले परमेश्वरले दिनुभएको स्थान ग्रहण गरे। 14-17 पद हेर्नुहोस् न यहाँनिर। लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्राहमलाई भन्नुभयो, अब तेरो आँखा उठाएर त भएको ठाउँबाट उत्तर दक्षिण पूर्व र पश्चिमतिर हेर। तैले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु। म तेरा सन्तानलाई पृथ्वीको धुलो सर बनाउनेछु। यहाँसम्म कि कसैले धुलो गर्न सक्छ भने तेरा सन्तान पनि गर्न सक्नेछ। लोतले संसारलाई रोजे, लोतले मानिसहरूको सहरलाई रोजे, किनकि उसले त्यसमा आफ्नो भविष्य देखेका थिए। तर अब उनी यहाँनिर जुन सहरमा उसले आफ्नो भविष्य देखेको थिए, जुन सहरलाई लोतले रोजेको थिए, त्यही सहरबाट लोतको उद्धार हुनुपर्ने हामी यहाँनिर त्यो अवस्था आएको हामी देख्दछौँ। त्योभन्दा अगाडि यहाँनिर लोतले संसारलाई रोजे, अब्राहमले परमेश्वरलाई रोजेका हामी पाउँदछौँ। उनीहरूको आफआफ्नो छनौट थियो। एकजनाले संसारलाई छनौट गर्यो, एकजनाले परमेश्वरलाई छनौट गर्यो। तिनीहरूको छनौटको नतिजा के भयो? छनौटको नतिजा तपाईँ अध्याय चौधको एकदेखि सोह्र पदमा देख्नुहुन्छ, अध्याय चौधको एकदेखि सोह्र पदमा। चौधको एकदेखि सोह्र पदमा, यसै समयमा सिनारको राजा अम्रापेल, एलासरको राजा अर्योक र एलामका राजा कदुर्लाओमर र गोइमका राजा दिदालले सदोमको राजा बेरा, गमरको राजा बिर्सा, अदमाका राजा सिनाम र सोबोइमका राजा सेमेबेर र बेलाका अर्थात् सुअरका राजाका विरुद्धमा युद्ध गरे। तिनीहरू सबै सिद्धिम अर्थात् खारा समुद्रको बेसीमा जम्मा भए। बाह्र वर्षसम्म तिनीहरू कदुर्लाओमरको अधीनमा बसेका थिए, तर तेह्रौं वर्षमा तिनीहरूले विद्रोह गरे। चौधौं वर्षमा कदुर्लाओमेर र उनका मित्र राजाहरू आएर अस्तुरेत कर्लेममा रपाईहरूलाई, हाममा पुजीहरूलाई र साबै खेरियाथेममा एमीहरूलाई तथा होरीहरलाई सेइरको पहाडी देशमा मरूभूमि लिएर भएको एल पारनसम्म अधीन गराए। त्यसपछि उनीहरू फर्केर एन मिस्पातमा अर्थात् कादेशमा आएर अमालेकीहरूको जम्मै देशलाई र हासे सोर तामारमा बस्ने एमोरीहरूलाई पनि अधीन गराए। तब सदोम, गमोरा, अदमा, सबोइम र बेलाका अर्थात् सोअरका राजाहरू निस्केर सिदिमको बेसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्मा भए। एलामका राजा कदुर्लाओमेर, गोइमका राजा तिदाल र सिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योकसित यी पाँच राजाहरूको विरुद्धमा चार राजाहरू। सो सिदिमको बेसी चाहिँ अलकत्राको धापले भरिएको थियो र सदोम र गमोराका राजाहरू भाग्दा भाग्दै तिनीहरूका कोही मानिसहरू त्यहीँ जाकिए, बाँकी मानिसहरू चाहिँ पहाडतिर भागे। ती चार राजाहरूले सदोम र गमोराका जम्मै माल सामान र खानेकुरा लिएर आफ्नो बाटो लागे। उनीहरूले सदोममा बसेका अब्राहमको भतिजा लोतलाई पनि तिनका सबै माल सामान समेत लिएर गए। उम्केर भएको एकजनाले आएर हिब्रू अब्राहमलाई यो कुरा बताइदियो, तिनी एस्कोल र आनेरको भाइ एमोरीको मम्रेका फलाटका रुखहरू नेर बसेका थिए। तिनीहरू अब्राहमसित मित्रभावमा थिए। अब्राहमले आफ्ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्नो घरमा जन्मेर तालिम पाएका 318 दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्म खेदेर गए। तिनले शत्रुहरूमाथि आक्रमण गर्न राति आफ्ना दासहरूको बीचमा दलदल बनाएर उनीहरूलाई परास्त गरे र दमस्कसको उत्तरतर्फको होबासम्मै उनीहरूलाई खेदे। तिनले सबै मालसामान र तिनका नातेदार लोतलाई र तिनका धनसम्पत्ति स्त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्याए। बाँकी खण्डहरूलाई हामी अर्को हप्ताको वचनमा हेर्दैछौँ। जस्तो तपाईँले देख्नुहुँदैछ यहाँनिर लोतले संसारलाई रोजे, अब्राहमले परमेश्वरलाई चुने, परमेश्वरलाई रोजे र उनीहरूको छनौटको नतिजा तपाईँले देख्नुहुँदैछ। लोत समस्यामा पर्छ र अब्राहमले लोतलाई समस्याबाट छुटकारा दिलाउँछ। लोतले संसारलाई रोजे, मानिसहरूको सहरलाई रोजे, किनकि उसले त्यहाँ आफ्नो भविष्य देखेका थिए। तर अब उनी जुन सहरमा आफ्नो भविष्य देखेका थिए, जुन सहरलाई उनले रोजेका थिए, जुन सहरमा उन लोतले शरण स्थान उसले बनाएका थिए, त्यही सहरबाट लोतको उद्धार हुनुपर्ने, यहाँनिर खाँचोमा परेको लोतको त्यही सहरबाट उद्धार गर्नु परेको हामी यहाँ देख्दछौँ। अनि अब्राहमले लोतको उद्धार गरे। प्रिय, हामी यहाँबाट के सिक्न सक्छौँ भने कि मानिसहरूको सहरमा यस संसारमा कुनै सुरक्षा छैन, यस संसारमा कुनै सुरक्षा छैन, यो संसार कहिले सुरक्षित छैन, यो संसारमा कुनै सुरक्षा छैन, यो संसार वास्तवमा डुब्दै गरेको जहाज जस्तै हो, भाँसिँदै गरेको धरारा जस्तो हो। लोतले संसारमा आफ्नो सुरक्षा देखेका थिए, आफ्नो आँखाले उसले उठाएर हेरे अनि उसले त्यहाँ आफ्नो भविष्य देखे। तर उसले एउटा कुरा के देखेन भने उसले त्यहाँ आफ्नो निम्ति त्यहाँ एउटा धरा पासो उसले देखेनन्। संसारमा ऊ असुरक्षित छु भन्ने कुरा देखेन, उसले केवल आफ्नो नाङ्गो आँखा उठाएर हेर्दाखेरि भविष्य मात्र देखे। लोत देखिने कुराको आधारमा हिँडे, तर अब्राहम विश्वासको आधारमा हिँडे, अब्राहम विश्वासद्वारा हिँडे। तपाईँ र मैले सोच्नुपर्ने कुरा, कतै हामी पनि लोतले जस्तै संसारमा आफ्नो सुरक्षा त खोजिरहेको छैनौँ, कतै हामीले देखिने कुराको आधारमा हामीले आफ्नो भविष्य त देखिरहेको छैनौँ। उप्रियहरू, हामीले याद गर्नुपर्ने कुरा के छ भने हाम्रो सुरक्षा संसारभन्दा बाहिर छ, हाम्रो सुरक्षा संसारमा मानिसको सहरमा छैन। स्वाभाविक रूपमा हामी देखिने कुराहरूमा भरोसा गर्न पुग्छौँ, हाम्रो जागिर, हाम्रो पेसा, हाम्रो शिक्षा, हाम्रो धन दौलत, ब्याङ्कमा भएको पैसा, हाम्रो जग्गा जमिन घर इत्यादि कुराहरूमा हामी स्वाभाविक रूपमा के देख्न सक्छौँ, त्यहाँ हामी आफ्नो सुरक्षा देख्छौँ। तर प्रियहरू, हाम्रो सुरक्षा हामीले के देख्न सक्छौँ भन्ने कुरामा हामी देख्दैनौँ, तर हाम्रो सुरक्षा हामी केवल अदृश्य रूपमा हामी नदेखिने परमेश्वरमा हामी देख्दछौँ। हामी विश्वासको आधारमा हामी हिँड्दछौँ, हामी नदेखिने कुराको आधारमा हिँड्दैनौँ। लोधको तरिकालाई नपछ्याउनुहोस्, लोधको हावामा हामी नपरौँ, तर हामी विश्वासका साथ हामी विश्वासद्वारा हिँडौँ। सो अब्राहम एक साँचो विश्वासी थिए भन्ने कुरा 13-14 अध्यायले यहाँनिर हामीले स्पष्टसँग हामीलाई बताउँदछ। अब्राहमले गर्ने छनौट र अब्राहमले गर्ने उद्धारको कार्यले अब्राहमको विश्वासलाई यहाँनिर गवाई, अब्राहमको विश्वासको गवाई दिएको छ। सो अब्राहम एक सिद्ध विश्वासी थिएनन्, तर उनी एक साँचो विश्वासी भने पक्कै पनि थिए, र उनको विश्वासको यहाँनिर पक्कै पनि परिमाणको बारेमा कुरा भइरहेको छैन, तर उसको विश्वासको दिशाको बारेमा कुरा भइरहेको छ। अब्राहमले यहाँनिर परमेश्वरमाथि विश्वास गरे, एक साँचो परमेश्वरमाथि जसले साँचो प्रतिज्ञाहरू गर्नुहुन्छ र पुरा पनि गर्नुहुन्छ। हामी वचनको अन्तिम बुदामा आइपुगेको छौँ। एक साँचो परमेश्वर, अब्राहमले एक साँचो परमेश्वरमाथि विश्वास गरे। अध्याय 12 परमेश्वरले अब्राहमलाई सन्तान, भूमि र आशिष दिने प्रतिज्ञा गर्नुभएको थियो, तर अब्राहमका लागि यी प्रतिज्ञाहरू पुरा हुनबाट निकै टाढा थिए। अब्राहम अझै पनि एक घुमन्ते मानिस थिए, उनकी श्रीमती साराई अझै पनि बाँझी थिइन्, र अरूको लागि आशिष भन्ने कुरा त धेरै परको कुरा थियो। सो अब्राहमको हृदयमा के चलिरहेको थियो परमेश्वरलाई राम्ररी थाहा थियो। त्यसैले 15 एक पदमा परमेश्वरले दर्शनमा अब्राहमका आ यसरी भन्नुहुन्छ, अब्राहम त नडरा, तेरो ढाल म नै हो र तेरो इनाम अत्यन्त ठुलो हुनेछ। जब अब्राहमले यो कुरा सुने, उनको प्रतिज्ञा यस्तो थियो, हे प्रभु परमेश्वर, तपाईँले मलाई के दिन सक्नुहुन्छ र तपाईँले मलाई के दिनुहुन्छ र, किनभने म अहिलेसम्म सन्तानविहीन नै छु। मेरो घरको उत्तराधिकारी दमस्को एलिएजर हुनेछ, दमस्कसको, तर उनको छोरा नै अथवा अब्राहमको छोरा नै उत्तराधिकारी हुनेछ भने परमेश्वरले अब्राहमलाई पुनः बाचा यहाँनिर दिनुहुन्छ। त्यसपछि परमेश्वरले अब्राहमलाई बाहिर लानुभयो र भन्नुभयो, आकाशतिर हेरेर तारा गर्न सक्छस् कि सक्दैनस् गर्ने हेर, र उहाँले तिनलाई भन्नुभयो तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्। अनि तिनले, यहाँनिर वचनले भन्दछ कि पछमा, अनि तिनले अथवा अब्राहमले परमप्रभुमाथि विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो। अब्राहमले साँचो परमेश्वरमाथि विश्वास गरे। यद्यपि अब्राहम एक सिद्ध विश्वासी भने थिएनन्, यद्यपि अब्राहम आफै पनि मूर्ति पूजाको एउटा पूजाको पृष्ठभूमिबाट थिए, र अब्राहमले परमेश्वरमाथि विश्वास गरे तापनि उसको विश्वास साथसाथै अब्राहमले यहाँनिर छल गरेको ढाँटेको कुरा हामी पाउँदछौँ। तर अब्राहमको विश्वास परमेश्वरमाथि थियो, त्यस कुराले यहाँनिर फरक पारेको हामी देख्दछौँ। र छपदले भन्दछ कि अब्राहमले विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गर्ने, अथवा अब्राहम विश्वासद्वारा धर्मी ठहरिए। अब्राहम कसरी धर्मी ठहरिए? स्पष्टसँग बताएको छ, विश्वासद्वारा। केमाथि विश्वास गरेर? साँचो परमेश्वरमा विश्वास गरेर, जसले साँचो प्रतिज्ञा गर्नुहुन्छ। सो अब्राहमले परमेश्वरको प्रतिज्ञाहरूमाथि विश्वास गरे र अब्राहम धर्मी ठहरिए। तर प्रतिज्ञा के थियो? कुन प्रतिज्ञामा? एक सन्तानको प्रतिज्ञामा। उत्पत्ति 3:15 स्त्रीको प्रतिज्ञा गरेको जुन सन्तान थियो, जुन अब्राहमको सन्तान हुन्, र अब्राहमले परमेश्वरले जुन दिन्छु भने, सन्तान दिन्छु भने प्रतिज्ञा गर्नुभयो, त्यो प्रतिज्ञामाथि अब्राहमले विश्वास गरे र अब्राहम धर्मी ठहरिए। अब्राहमले प्रतिज्ञा गरेको सन्तान अथवा सर्पको शिर कुच्याउने जनमाथि विश्वास गरे, जो मसिहा येशू ख्रिस्ट हुनुहुन्छ। यसको अर्थ अब्राहम खालि विश्वासद्वार धर्मी ठहरेको छैन, तर ऊ केमाथि विश्वास गरेर धर्मी ठहरेको छ भन्ने कुरा पनि यहाँ बताइएको छ, कि अब्राहम परमेश्वरको प्रतिज्ञामाथि विश्वास गरेर धर्मी ठहरेको छैन। अनि प्रतिज्ञा के थियो? प्रतिज्ञा यही थियो, प्रतिज्ञा गरेको त्यो जन अथवा उद्धारकर्ता येशू ख्रिस्ट, जुन स्त्रीको सन्तान अनि अब्राहमको सन्तान भएर आउनेवाला हुनुहुन्थ्यो। सो अब्राहम अन्तत येशू ख्रिस्टमाथि अप्रत्यक्ष रूपमा विश्वास गरेर धर्मी ठहरियो। अब्राहम विश्वासद्वारा धर्मी ठहरियो, येशू ख्रिस्टमाथि विश्वास गरेर। येशू ख्रिस्ट जसको बारेमा परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो, येशू ख्रिस्ट जो पुरानो करारमा उहाँ एक लुकिएको, एक रहस्य जन हुनुहुन्थ्यो, तर पुरानो कुराहरूको लुकिएको कुरा रहस्य कुरा नयाँ कारणमा खुलस्त भयो। यसु ख्रिस्ट जुन गलातीको पुस्तकलाई हामी भन्दछ कि यसु ख्रिस्ट नै त्यो प्रतिज्ञाको सन्तान हुन्छ। सो अब्राहमले यसु ख्रिस्टमाथि विश्वास गरेर उनी धर्मी ठहरियो, साँचो परमेश्वरमा अर्थात् अब्राहमले उद्धारकर्तामाथि विश्वास गरे र अब्राहम धर्मी ठहरियो। यसबाहेक अब्राहमले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुने विषयमा अब्राहमले परमेश्वरसँग एउटा चिन्ह मागेको छ, चिन्ह माग्छ यहाँले। अब्राहमले भने, हे परमप्रभु परमेश्वर, मैले यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाहा पाऊ? अब्राहमले एउटा चिन्ह मागेका छन् यहाँनिर कि तपाईँले प्रतिज्ञा गरेको कुरा पक्का हुन्छ भन्ने के छ यहाँ ग्यारेन्टी? परमेश्वर अब्राहमलाई गाली गर्नुहुन्न, तर परमेश्वरले अब्राहमलाई उसले मागेको चिन्ह नभई एक अनौठो काम गर्न लगाउनुहुन्छ। पद 9-20 यहाँनिर हामी त्यो देख्न पाउँछौँ। मेरो निम्ति तीन वर्षको एउटा कोरोली, 3 वर्षको एउटा बाख्रा, 3 वर्षको एउटा भेडा, एउटा ढुकुर र एउटा परेवाको बचेरोले तिनले ती सबै उहाँका ल्याए र माझमा दुई दुई फ्याक पारेर हरेक फ्याक आम्ने सामने राखिदिए। सूर्य अस्ताएपछि जब अध्ययारो भयो तब मासुको टुक्राहरूका बीचबाट धुवा आइरहेको आगोको एउटा मक्कल र बलिरहेको एउटा राखो छिरी गयो। त्यसै दिन परमप्रभुले अब्राहमसित यसो भनेर करार बाँध्नुभयो, तेरा सन्तानहरूलाई मिश्र देशको नदीदेखि महानदी युफ्रेटिससम्मको यो देश मैले दिएको छु। यहाँ के भइरहेको छ? तपाईँ यहाँ के भइरहेको देख्नुहुन्छ? अब्राहमले परमेश्वरको प्रतिज्ञाको विषयमा एउटा चिन्ह मागेको छ कि परमेश्वर तपाईँले आफ्नो प्रतिज्ञा पुरा गर्नुहुन्छ भने मलाई के चिन्ह दिनुहुन्छ? तर परमेश्वरले अब्राहमलाई चिन्ह दिनुहुन्न, तर एउटा अचम्म काम गर्न लाग्नु भएको छ। अब्राहमलाई यहाँनिर पशुहरू मारेर पशुहरूलाई दुई फ्याक पारेर छर्न लाग्नु भएको छ, अनि बिचमा एक प्रकारको प्यासेज बनाउन लाग्नु भएको छ, यहाँनिर हिँड्ने बाटो बनाउन लाग्नु भएको छ। अनि परमप्रभु परमेश्वर त्यो बीज बाटो भएर यहाँनिर हिँड्नु भएको छ, बीज बाटो भएर। यहाँनिर 17 पदले त्यही भन्दछ, अँध्यारो भयो तब मासुको टुक्राहरूको बीचबाट धुवा आइरहेको आगोको एउटा मक्कल र बलिरहेको एउटा राँको छिरी गयो। यसले परमेश्वरको उपस्थितिलाई जनाउँदछ, परमेश्वर त्यो दुई फ्याक भएको मासुहरूको टुक्राहरूको बीज भएर उहाँ हिँड्नु हुँदैछ। तर यसले के कुरालाई जनाउँदैछ? के भइरहेको छ वास्तवमा? सो एक पशु बलिदानको विभाजित अथवा फ्याक पारेको भागहरूको टुक्राहरूको बीचबाट हिँड्नुले एक शपथ ग्रहणको समारोहलाई, एक शपथ ग्रहणलाई जनाउँदछ, अथवा परमेश्वरले यहाँ शपथ खानुहुँदैछ भन्ने कुरालाई जनाउँदछ। उदाहरणको लागि तपाईँले यर्मिया 34:18 हेर्नुभयो भने त्यहाँनिर परमेश्वरले स्पष्टसँग भन्नुभएको छ कि मेरो करार भङ्ग गर्ने र मेरो सामु गरेका करारका शर्तहरू पुरा नगर्ने ती मानिसहरूसँग म त्यही बाछासँग जस्तै व्यवहार गर्नेछु जसलाई तिनीहरूले दुई फ्याक पारेर तिनका बीचबाट हिँडे। जब जब परमेश्वरले मानिसहरूसँग करार बाँध्नुभयो, मानिसहरूले त्यो करारको शर्त स्वरूप उनीहरूले आफ्नो तर्फबाट शपथ खानु पर्दथ्यो, जसलाई ओथ भन्दछ, शपथ खानु पर्दथ्यो। त्यो चाहिँ तिनीहरूले कसरी गर्थे? पशु मारिन्थ्यो, पशुको मासुलाई दुई फ्याक पारिन्थ्यो, अनि त्यसलाई दुई भाग लगाएर दुईतिर साइड लगाएर बिचमा हिँड्ने बाटो बनाइन्थ्यो, अनि परमेश्वर त्यो बाटो भएर हिँड्नुहुन्थ्यो, अनि मानिसहरू जससँग उहाँले करार बाँध्नुहुन्थ्यो उनीहरू पनि त्यो बाटो भएर हिँड्नुपर्ने हुन्छ। र त्यो हिँड्ने क्रममा परमेश्वरले अथवा मानिसहरू यसरी भन्नुहुन्छ, अनि यो खण्डमा चाहिँ विशेष गरी 15 अध्यायमा परमेश्वरले अब्राहमसँग यसरी शपथ लिनुहुँदै थियो जसै उहाँ त्यो बाटो भएर हिँड्नुभयो कि यदि मैले आफ्नो वचन पुरा गरिनँ भने म दुई फ्याक पारिएको यस जनावर जस्तै मर्नेछु। परमेश्वरले यो शपथ लिनुहुँदैछ यहाँ। अब्राहमले पनि यसै गर्नुपर्ने थियो, अब्राहमले पनि परमेश्वरले शपथ लिइसकेपछि अब्राहमले पनि यसै गर्नुपर्ने थियो। हामी त्यो आशा अपेक्षा राख्छौँ यहाँनिर कि यदि मैले पनि आफ्नो वाचा पुरा गरिनँ भने परमेश्वर म दुई फ्याक पारिएको यो जनावर जस्तै मर्नेछु। तर अब्राहमले यहाँ त्यस्तो केही गरेका छैनन्, यहाँ केवल परमेश्वर मात्र त्यो दुई फ्याक पारिएको मासुको टुक्राहरू भएर उहाँ हिँड्नु भएको छ। अब्राहमले त्यस्तो अब्राहमको तर्फबाट उनले कुनै शपथ खाएको हामी देख्दैनौँ। किनभने करार शर्तरहित थियो, करार शर्तरहित थियो, प्रतिज्ञाको पूर्ति अथवा पूर्णता केवल यहाँ परमेश्वरमा मात्र निर्भर थियो। अब्राहमले करार भङ्ग गर्न सक्दछन्, तर परमेश्वरले नै त्यसको निम्ति पनि तिरिदिने यहाँनिर प्रतिज्ञा गर्नुभएको हामी पाउँदछौँ, अथवा दुवैतर्फबाट परमेश्वरले शपथ खानुभएको हामी देख्दछौँ। सो परमेश्वर यहाँ प्रतिज्ञा गर्नुभयो, प्रतिज्ञा गर्ने पनि परमेश्वर हुनुहुन्छ र यसलाई पुरा गर्ने पनि परमेश्वर नै हुनुहुन्छ। जसै अध्ययारो अथवा धुवा त्यो मासुका टुक्राहरू बीचबाट गयो, परमेश्वरले अब्राहमसँग यही प्रतिज्ञा गर्नुहुँदै थियो कि यो प्रतिज्ञा मेरो, यो करार मेरो, म पुरा गर्नेछु। र परमेश्वरले आफ्नो प्रतिज्ञा वास्तवमै पुरा गर्नुभयो। साँच्चै नै उहाँले 2000 वर्ष पहिले अब्राहमलाई उहाँले गर्नुभएको प्रतिज्ञा परमेश्वरले पूरा गर्नुभयो. जसै परमेश्वरको पुत्र येशु ख्रिस्ट कलवरीको क्रुसमा अन्धकारले छोपिनुभयो, परमेश्वरले आफ्नै पुत्र येशु ख्रिस्टलाई श्राप बोकाउनुभयो. कारण येशु ख्रिस्टले करार भङ्ग गरेकोमा उहाँ दोषी भएकोले होइन, तर येशु ख्रिस्टले हाम्रो ठाउँ लिनुभएकोले गर्दा. सो करार भङ्ग गर्नेमा आदम थियो, करार भङ्ग गर्नेमा अब्राहम थियो, इस्रायलहरू थियो, हामी सबैले परमेश्वरको करार भङ्ग गरेका थियौँ. तर दोष हाम्रो थियो, श्राप हाम्रो थियो, तर हाम्रो साटोमा ख्रिस्ट मर्नुभयो. सो दुई फ्याँक पारिएको जनावर जस्तै गरी येशु ख्रिस्ट वास्तवमा हाम्रो साटोमा क्रुसमा मर्नुभयो, र हाम्रो धार्मिकरणको निम्ति, हाम्रो धर्मीकरणको निम्ति येशु ख्रिस्ट तेस्रो दिनमा मृत्युबाट जीवित भई उठ्नुभयो. जसरी अब्राहम परमेश्वरको प्रतिज्ञामाथि विश्वास गरेर धर्मी ठहरिने, अब येशुमाथि विश्वास राख्नेहरू सबै धर्मी ठहरिनेछन्. येशु ख्रिस्टमाथि विश्वास गर्नेहरूको निम्ति येशु ख्रिस्टको धार्मिकता अब उनीहरूको गनिनेछ. अघिले जेम्स भाइले हामीलाई रोमी चार अध्यायबाट पढेर हामीलाई प्रार्थनामा हामीले अगुवाई गर्नुभयो, र त्यहाँ पावलले भन्छ रोमी चार अध्यायको 21-25 पदमा कि प्रतिज्ञा गरेको कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहमलाई पुरा निश्चय थियो. यसै कारण पनि उनको विश्वास उनको निम्ति धार्मिकता गनियो. धार्मिकता गनिएको हो भन्ने यो वचन उनीको खातिर मात्र लेखिएको होइन, तर हाम्रा निम्ति पनि हो. जसले येशु हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्वास गर्छौँ, यो हाम्रा निम्ति पनि गनिनेछ. उहाँ हाम्रा अपराधहरूको निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो. सो परमेश्वरले प्रतिज्ञा गरिएको येशु ख्रिस्टमा विश्वास गर्ने पिता अब्राहमलाई धर्मी ठहराउनुभयो, र परमेश्वरले फेरि प्रतिज्ञा त्यो पुरा गर्नुहुने येशु ख्रिस्टमा विश्वास गर्ने अब्राहमका सन्तानलाई पनि उहाँले धर्मी ठहराउनुहुन्छ. सो वचनले भने चाहिँ जसले येशु हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्वास गर्छ उसको निम्ति पनि यो धार्मिकता गनिनेछ. सो अब्राहम विश्वासद्वारा धर्मी ठहरिए, उसको कामहरूद्वारा होइन. यद्यपि अब्राहमको विश्वास असिद्ध थियो, तर अब्राहमले परमेश्वर साँचो परमेश्वरमाथि विश्वास गरेका थिए. प्रतिज्ञा गर्नुहुने परमेश्वरमाथि, प्रतिज्ञा आफै पुरा गर्नुहुने परमेश्वरमाथि. यद्यपि मानिसले आफ्नो तर्फबाट परमेश्वरसँग करार प्रति विश्वासयोग्य हुन चुके तापनि, करार भङ्ग गरे तापनि, हामी सबै करार भङ्ग गर्नेहरू नै हौँ वास्तवमा, र करार भङ्ग गरेकोमा हामी सबै दोषी भए तापनि, परमेश्वरले हाम्रो साटोमा परमेश्वरले आफैले त्यो सबै मोल उहाँले तिरिदिनुभयो. परमेश्वरले नै हाम्रो साटोमा पनि आफ्नो शर्त, हाम्रो शर्त उहाँले नै पुरा गरिदिनु भयो. र आज येशु ख्रिस्टमाथि विश्वास गर्ने सबैजना विश्वासद्वारा कुनै काम बिना, खतना बिना, कुनै गुण बिना, कुनै कर्म बिना, कुनै योग्यता बिना धर्मी गनिनेछन्, धर्मी ठहरिनेछन्. मित्रहरू, संसारले सोच्छ कि परमेश्वरले हामीलाई हाम्रो काम र योग्यताको आधारमा धर्मी ठहराउनुहुन्छ, परमेश्वरले हामीलाई हाम्रो काम र योग्यताको आधारमा स्वीकार गर्नुहुन्छ. तर बाइबलले हामीलाई बताउँदछ कि परमेश्वरले हामीलाई केवल ख्रिस्टमा गरिएको विश्वासको आधारमा स्वीकार गर्नुहुन्छ. यो परमेश्वरको सधैँको तरिका थियो. अब्राहमको समयमा पनि परमेश्वरले अब्राहमलाई व्यवस्था पालनद्वारा होइन, तर विश्वासद्वारा धर्मी ठहराउनु भयो. परमेश्वरलाई हाम्रो धार्मिकता र सद्गुणप्रति कुनै चासो छैन, किनकि हामीसँग ख्रिस्ट बाहेक त्यहाँ कुनै धार्मिकता र सद्गुण भने छैन. हामी धार्मिकता विहीन, धार्मिकता रहित, सद्गुण रहित छौँ. हामीले उहाँले हामीबाट केवल पापको स्वीकार र येशुमाथिको विश्वास चाहनुहुन्छ. जब हामी येशुमा भरोसा गर्छौँ, ख्रिस्टको धार्मिकता हाम्रो हुन्छ र हाम्रा पापहरू उहाँका हुन्छन्. विश्वासद्वारा ख्रिस्टको धार्मिकता अब हाम्रो बन्छ. हृदयमा हामी पापी भए तापनि ओहदागत रूपमा हामी धर्मी बन्छौँ. मार्टिन लुथरले भने चाहिँ हामी राजासँग विवाह गर्ने एक वेश्याको स्थिति परिवर्तन भएर जसरी एउटा वेश्या रानी बन्छे, हामी पापीहरू पनि राजा येशूसँगको एकताद्वारा धर्मी बन्दछौँ. त्यसकारण भजन सङ्ग्रह 32:1-2 पदले भन्दछ, परमेश्वरले कर्म बिना नै धार्मिक गर्नुहुने मानिसलाई भन्दछ, तिनीहरू धन्यको हुन् जसका अपराधहरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन्, त्यो मानिस धन्यको जसको पापको लेखा परमप्रभुले लिनुहुन्न. हाम्रो लागि प्रश्न यो छ कि तपाईँ धर्मी ठहरिनु भएको छ, कि तपाईँका पापहरू येशूको रगतले ढाकिएका छन्? परमेश्वरबाट स्वीकार हुने तपाईँको कन्फिडेन्ट केमा छ? तपाईँको आफ्नै काममा, योग्यतामा, चर्च जाने कुरामा, तपाईँले दिनुहुने दान दक्षिणा भेटीको कुराहरूमा, तपाईँको आफ्नो नैतिक सुधारमा, या केवल ख्रिस्टमा, परमेश्वरले केवल विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ। त्यो विश्वास सिद्ध छैन, तर त्यो विश्वास साँचो हुन जरुरी छ, ख्रिस्टमाथिको विश्वास हुन जरुरी छ। केवल ख्रिस्टमाथिको विश्वासद्वारा परमेश्वरले आज प्रत्येक पापीलाई धर्मी ठहराउनुहुन्छ। यदि तपाईँ विश्वासमा सङ्घर्ष गरिरहनु भएको छ भने तपाईँलाई थाहा हुन्छ, तपाईँ उत्साहित हुनुहोस् कि तपाईँको विश्वासको मात्राको बारेमा होइन, तपाईँको विश्वास कति ठुलो महान छ भन्ने विषयमा होइन, तर तपाईँसँग थोरै विश्वास छ भने पनि केवल ख्रिस्टमा तपाईँले विश्वास गर्नुभएको छ भने त्यो काफी छ। तपाईँले हरेस नखानुहोस्, तपाईँ ढाडस गर्नुहोस्। र अब्राहम जो विश्वासका पिता हुन् उहाँलाई हेरेर सिक्नुहोस् कि अब्राहम त चुके, हामी त झन् अब्राहमको एक छेउ पनि आउन नसक्ने मानिसहरू हुन्, यद्यपि जुन विश्वासले अब्राहम धर्मी ठहरिए त्यही विश्वासले हामी पनि धर्मी ठहरिन्छौँ। सो के हो, ख्रिस्टमा हामी हाम्रो भरोसा निरन्तर राखिरहौँ, न कि हाम्रो योग्यतामा काममा। आउनुहोस् हामी प्रार्थना गरौँ।